जब तपाईँले सुसमाचार सुन्नुभयो, तपाईँले ख्रिस्टमा किन विश्वास गर्नुभयो? तर तपाईँको मित्रहरूले भने गरेनन्। यसको यस प्रश्नको जवाफ दिने दुई तरिकाहरू छन्। पहिलो, मलाई लाग्छ परमेश्वरले हामी सबैलाई स्वतन्त्र इच्छा दिनुभएको छ। यसो ख्रिस्टमा विश्वास गर्ने र नगर्ने छनौट प्रत्येक व्यक्तिसँग छ। मैले मेरो स्वतन्त्र इच्छा यसो ख्रिस्टमा विश्वास गर्नलाई प्रयोग गरेँ र मेरो साथीहरूले, मेरो मित्रहरूले विश्वास नगर्ने छनौट गरे। मेरो विचारमा म मेरा मित्रहरूभन्दा असल र चतुर छु, त्यसकारण मलाई सबैले चतुरे भनी बोलाउँछन्। दोस्रो, मैले परमेश्वरको अनुग्रहले गर्दा यसो ख्रिस्टमाथि विश्वास गरेँ। म मेरो पाप र अपराधमा मरेको थिएँ र यदि त्यहाँ परमेश्वरको अनुग्रह थिएन भने म अझै पनि मेरो पाप र अपराधमा मरिरहेको हुने थिएँ। मेरो हालत पातलो थियो, म यसो ख्रिस्टमा विश्वास गर्न सक्ने स्थितिमा थिइनँ। मेरो स्वतन्त्र इच्छाले मलाई नर्क पुर्याइरहेको थियो, तर परमेश्वरको अचम्मको अनुग्रहले गर्दा मेरो तुच्छ प्राण बाँचेको छ। प्रिय, तपाईँको जवाफ कुन हुनेछ? जब तपाईँले सुसमाचार सुन्नुभयो, तपाईँले ख्रिस्टमा किन विश्वास गर्नुभयो तर तपाईँको मित्रहरूले गरेनन्? तपाईँको जवाफ पहिलो वा दोस्रो कुन हुनेछ? अवश्य पनि दोस्रो। दोस्रो जवाफ प्रत्येक ख्रिस्टियनको जवाफ हुनुपर्छ कि हामी केवल परमेश्वरको अनुग्रहले गर्दा बचाइएका छौँ। तर पनि कति ख्रिस्टियनहरूको जवाफ पहिलो जवाफसँग मिल्दछ, किन होला? किन कति ख्रिस्टियनहरूले जब उनीहरूले आफ्नो गवाही बताउँदछन् अथवा तपाईँले यसो ख्रिस्टमा किन विश्वास गर्नुभयो, जब तपाईँको मित्रहरूले गरेन भने प्रश्न सोद्धाखेरि किन कति ख्रिस्टियनहरूले प्राय मैले विश्वास गर्नलाई छनौट गरेँ, मैले मेरो स्वतन्त्रलाई यसो ख्रिस्टमाथि विश्वास गर्नलाई मैले प्रयोग गरेँ तर मेरो मित्रहरूले गरेन भने किन यस प्रकारको जवाफ दिने गर्दछन्? किनकि तिनीहरूलाई मानिसको साँचो अवस्थाबारे थाहा छैन, वास्तविक अवस्थाबारे थाहा छैन। मानिसहरू कतिसम्म कति नराम्रो गरी हराएको छ, कति नराम्रो गरी पापमा फसेको छ भन्ने कुरा तिनीहरूलाई थाहा छैन। तिनीहरू ठान्छन् कि मानिस आत्मिक रूपमा रोगी छन्, मानिस अस्वस्थ छ तर मरि भनिहालेको छैनन्। मानिससँग अझै पनि विश्वास गर्न सक्ने क्षमता छन् भने उनीहरू दावी गर्छन्। सायद यस बिहानी तपाईँको बुझाइ पनि ती मानिसहरूको भन्दा फरक छैन होला। तर चिन्ता नगर्नुहोस्, म तपाईँलाई मद्दत गर्न चाहन्छु। जस्तै तपाईँ यस हलबाट फर्की जानुहुनेछ, तपाईँले परमेश्वरको अनुग्रहको गीत हृदयबाटै गाउँदै जानुहुनेछ र आफैलाई विश्वास गरेकोमा आफैलाई बधाई दिन ढ्याप मार्न तपाईँ छोड्नुहुनेछ। तर त्यो हुन पहिले, त्यो रिजल्ट हुन पहिले, परमेश्वरको अनुग्रहको कदर हुन पहिले, मानिसको साँचो अवस्थाबारे ज्ञान हुन जरुरी छ। कृपया आफ्नो बाइबलमा एफिसी 2 अध्यायलाई पठाउनुहोस्। एफिसी 2 अध्यायको 1-10 पदबाट हामी परमेश्वरको अनुग्रहको सत्यतालाई हामी हेर्नेछौँ र परमेश्वरको अनुग्रहलाई हामी मानिस कतिसम्म हराएको छ, मानिसको वास्तविक अवस्था के छ, त्यसलाई सँगै दाँझेर हामी हेर्नेछौँ। यदि तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा एफिसी 2 अध्यायलाई पल्टाउनु भएको होस्। तपाईँले एफिसीको पत्रलाई ठुलो बाइबलको 1594 पृष्ठमा पाउनुहुनेछ। यहाँलाई थाहा छ हामीले सुधारवादको 5:16 अर्थात् 5 केवलहरूबारे हेर्दै आएका छौँ र आज हामी चौथौँ सोला अथवा केवललाई हामी हेर्दैछौँ। केवल अनुग्रहलाई हामी आज विचार गर्दैछौँ। हामीले केवल परमेश्वरको वचनलाई हेरिसक्यौँ, केवल ख्रिस्ट, केवल विश्वासलाई पनि हेरिसक्यौँ। आज हामी केवल अनुग्रहलाई हेर्दैछौँ र अर्को हप्ता हामी अन्तिम केवल, अन्तिम सोला, केवल परमेश्वरको महिमाको निम्ति, परमेश्वरको महिमाको निम्ति सोल इज योर ग्लोरी हामी हेर्नेछौँ। यदि तपाईँले यस वचनको श्रृङ्खलालाई छुटाउनु भएको छ भने कृपया म अनुरोध गर्दछु फेरि पनि काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चको युट्युबमा गएर तपाईँले यस वचनलाई सुन्न सक्नुहुनेछ। तपाईँले युट्युबमा तपाईँ जब जानुहुन्छ त्यहाँ तपाईँले प्लेलिस्ट पनि पाउनुहुन्छ, तपाईँलाई थाहा छ प्लेलिस्ट। अनि त्यो प्लेलिस्टमा जानुभयो भने 5:16 भन्ने प्लेलिस्ट छ, 5:16 त्यहाँ तपाईँले क्लिक गर्नुभयो भने सुरुदेखिको आजसम्मको वचन तपाईँले सुन्न सक्नुहुनेछ एउटै क्लिकको भरमा। र तपाईँले यस वचनको श्रृङ्खला छुटाउनु भएको छ भने कृपया कृपया सुन्ने तपाईँले योजना बनाउनु भएको होस्, सुन्ने योजना भएको होस्। मलाई लाग्दैन कि यस चर्चमा हामी छिट्टै फेरि यी सोलाहरूको बारेमा प्रचार गर्नेछौँ, हामीलाई थाहा छैन हामी कहिले फर्किन्छौँ। त्यसकारण यी महत्त्वपूर्ण कुरा हुन्, ऐतिहासिक रूपमा एकदमै महत्त्वपूर्ण छ, हाम्रो आजको जीवनको लागि, चर्चको जीवनको लागि महत्त्वपूर्ण छ। त्यसकारण कृपया यी वचनहरू तपाईँले नछुटाइकन सुन्नुहोस्। छुटाउनु भयो भने तपाईँले जीवनमा ठुलै कुरा छुटाउनुहुनेछ, ठुलै कुरा गुमाउनुहुनेछ। म तपाईँलाई ग्यारेन्टी दिन चाहन्छु कि यी वचनहरू साउथ चलचित्र, कोरियन चलचित्र, टिकटक भन्दा उत्तम छन्, तपाईँको प्राणको लागि एकदमै लाभदायक छन्। तपाईँले केवल काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चको युट्युबमा गएर क्लिक गरेर सुन्नुपर्ने हुन्छ, यसले तपाईँको प्राणलाई फाइदा दिनेछ। र प्रियहरू, आफ्नो प्राणलाई परमेश्वरको वचन खुवाउनुहोस्। कृपया तपाईँको पास्टरको परिश्रम खेर जान नदिनुहोस्। आउनुहोस् हामी एफिसी दुई अध्यायबाट पढ्नेछौँ। एफिसी दुई अध्यायबाट मैले पढ्दै क्रममा तपाईँले थोरै फरक पाउनुहुनेछ भिन्नता, किनकि मैले यसलाई थोरै अङ्ग्रेजी बाइबलको आधारमा, इङ्ग्लिस स्ट्यान्डर्ड भर्जन ESB भन्छ त्यसको आधारमा मैले मिलाएको छु। तिमीहरू आफ्ना अपराध र पापहरूमा मरेका थियौ, यिनैमा संसारको रीति अनुसार, आकाशको शक्तिको मालिक अनुसार, अन्यकारिताको सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दै थियो। पत्तिन तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पुरा गरेर आफ्नो पापमय स्वभावका लालासम्म अघि जिउँथ्यौँ, र बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौँ। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ, र उहाँसँग हामीलाई बस उठाउनुभयो अनि स्वर्गीय स्थानहरूमा ख्रिस्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रिस्ट येशूमा हामीप्रति उहाँको दया, आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। किनभने अनुग्रहबाट, विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको दान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। किनकि हामी असल कामहरूको निम्ति ख्रिस्ट येशूमा सृजना गरेको उहाँका हातका सिप हौ, हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको छ। हाम्रो धर्मीकरण पछाडिको एउटा मुख्य कारण केवल परमेश्वरको अनुग्रह हो। आजको वचनको मुख्य विचार तपाईँ लेख्न चाहनुहुन्छ, तपाईँले यो लेख्नुहोस्, हाम्रो धर्मीकरण पछाडिको कारण केवल परमेश्वरको अनुग्रह हो। God's grace alone, अनुग्रहबाट हामीले उद्धार पाएका छौँ। सो हामीले विश्वास गर्न पहिले, हामीले पश्चाताप गर्न पहिले, हामी येशूको पछि लाग्न पहिले, येशूलाई पछ्याउने निर्णय गर्न पहिले त्यहाँ परमेश्वरको अनुग्रह आउनुपर्छ। पहिले परमेश्वरको अनुग्रह आउनुपर्छ। God's grace must come first before we make a response to the gospel। परमेश्वरको अनुग्रह आउन जरुरी छ। परमेश्वरको अनुग्रहले पहिलो कदम चाल्न आवश्यक छ। परमेश्वरको अनुग्रहले इनिसिएटिभ लिन आवश्यक छ। हामी मानिसले ख्रिस्टमा विश्वास गर्न पहिले, हामी मानिस ख्रिस्टमा पश्चाताप गरी आउन पहिले, ख्रिस्टको पछि लाग्न पहिले अनुग्रह आउन जरुरी छ। पहिले अनुग्रह आउन जरुरी छ। तर किन अनुग्रह किन आवश्यक थियो? किनकि परमेश्वरको बचाउने अनुग्रह पूर्व हामी सबै पापमा मरेका थियौँ, हामी पापमा मरेका थियौँ, तर परमेश्वरले हामीलाई जीवित पार्नुभयो। सो वचनको दुईवटा बुदाहरू, हामी पापमा मरेका थियौँ तर परमेश्वरले हामीलाई जीवित पार्नुभयो। दुईवटा बुदाहरू, हामी पापमा मरेका थियौँ पहिलो बुदा, र दोस्रो बुदा, र परमेश्वरले हामीलाई जीवित पार्नुभयो। यदि तपाईँ वचनको समयमा निदाउन चाहनुहुन्न भने कलम कपी ठिक पार्नुहोस् अनि लेख्न सुरु गर्नुहोस्। आफ्नो आँखा वचनतिर, मतिर्फ, आफ्नो कान मैले बोलिरहेको मेरो आवाजतर्फ त लगाउनुहोस्, आफ्नो हात, आफ्नो कलम, आफ्नो पुस्तक तिर, बाइबलतिर, कपीतिर लगाउनुहोस्, र सुन्नुभयो भने म ग्यारेन्टी दिन्छु तपाईँ झुल्नु पनि हुने छैन। ओके, सो दुईवटा बुदाहरू, हामी पापमा मरेका थियौँ तर परमेश्वरले हामीलाई जीवित पार्नुभयो। सो परमेश्वरको अनुग्रह हामी त्यतिखेर मात्र बुझ्छौँ जतिखेर हामी हाम्रो वास्तविक अवस्थालाई हामी बुझ्दछौँ। र हाम्रो वास्तविक अवस्था परमेश्वरको वचनले हाम्रो अगाडि स्पष्टसँग बताइदिएको छ। दुई अध्यायको एक पद हेर्नुहोस् न, तिमीहरू आफ्ना अपराध र पापहरूमा मरेका थियौ। यो ख्रिस्टपूर्वको जीवनको बारेमा बताइरहेको छन्, र पावलले यहाँ केवल एफिससमा भएका विश्वासीहरूको बारेमा मात्र भनिरहेको छैन, पावलले हामी सबैको बारेमा बताइरहेको छ कि येशु ख्रिस्टलाई पाउन पहिले हाम्रो परमेश्वरको अनुग्रहपूर्व हामी सबैजना पाप र अपराधमा हामी मरेका थियौँ। सो मानिसको वास्तविक अवस्था के छ? मानिसको वास्तविक अवस्था के छ? मानिस आत्मिक रूपमा रोगी होइन, आत्मिक रूपमा अस्वस्थ होइन, बिरामी होइन, मरेको छ। डिइएडी डेड, मरेको। ख्रिस्ट बिना हामी आत्मिक रूपमा बिरामी वा बेहोस होइन, मरेका थियौँ। यो एक आलङ्कारिक भाषा होइन, तर हामी वास्तवमै मरेका थियौँ। हामी वास्तवमै वी वर लिटरली डेड। यो एक आलङ्कारिक भाषा होइन, तर कति मानिसहरूले आफ्नो बारेमा यो वास्तविकता सुन्न नपराएको कारणले गर्दा उनीहरूले यस पद यो शब्दको अर्थलाई उनीहरूले भङ्ग्याउने गर्दछन्, र उनीहरूले कतिले भन्ने गर्दछन् कि यहाँ हामी मरेका थियौँ भने भन्दछ बाइबलले, तर हामी वास्तवमा साँच्चै हामीले सोचे जस्तो तरिकाले मरेको थिएन, हामी साँच्चै कम्प्लिटली हामी मरेका थिएनौँ भन्छ। कतिले त्यसरी भन्ने गर्छ, हामीसँग अझै पनि केही क्षमताहरू बाँकी थियो। कतिले भन्ने गर्छन् कि मानिसले मसँग कुरा गर्ने क्रममा कतिले मलाई सोध्ने गर्छन् कि हामी आत्मिक रूपमा मरेका थियौँ, हामी मरेको मानिसलाई हामीले कसरी परमेश्वरको अनुग्रह बिना येशु ख्रिस्टमा विश्वास गर्न सक्छौँ, हामी मरेको मानिस कसरी येशुको पछि लाग्न सक्छौँ भन्दाखेरि उसले भन्ने गर्छन् कि हाउ डु यु डिफाइन डेथ, तपाईँ मरेको अथवा मृत्युलाई अथवा कसरी परिभाषित गर्नुहुन्छ भन्ने मान्छेले सोध्ने गर्छ। ए तपाईँले अहिलेसम्म मरेको मानिसलाई देख्नु भएको छैन भने नजिकै छ पशुपति, तपाईँ त्यहाँ जान सक्नुहुन्छ अनि तपाईँ हेर्न सक्नुहुन्छ मरेको मानिस कस्तो हुन्छ। आई डोन्ट थिङ्क मैले मरेको मानिस कस्तो हुन्छ डिफाइन गराउनु पर्छ जस्तो लाग्ने। तपाईँ जब पशुपतिमा गएर मरेको मानिसलाई शारीरिक रूपमा मरेको मानिसलाई हेर्नुहुन्छ, तपाईँले देख्नुहुन्छ कि त्यो मरेको मानिसले केही पनि गर्न सक्दैन, कि मरेको मानिसले देख्न सक्छ, कि मरेको मानिसले सुन्न सक्छ, कि मरेको मानिसले सुन्न सक्छ, कि मरेको मानिसले हेर्न सक्छ, बुझ्न सक्छ, पछ्याउन सक्छ, विश्वास गर्न सक्छ। यदि सक्छ भने त्यो मानिस मरेको छैन, अहिले पनि अहिलेसम्म मरेको छैन। उसलाई एम्बुलेन्समा तुरुन्तै हस्पिटल लानुपर्ने हुन्छ, ऊ अझै पनि जिउँदो छ, उसमा अलिअलि पनि अझै सास छ, तर मरेको मानिसलाई, कम्प्लिटली मरेको मानिसलाई घाटतिर लगिन्छ, त्यहाँ कुनै आशा छैन। सो जब एफिसी दुई अध्यायको एक पदले हामीलाई तिमीहरू आफ्ना पाप र अपराधहरू मरेका थियौ भन्दछ, वास्तवमा हामी आत्मिक रूपमा मरेका थियौँ, कम्प्लिटली हामी मरेका थियौँ। भर्खरै आकाशले हाम्रो निम्ति इजिकियल 37 पढ्नुभयो, त्यहाँ उल्लेख तपाईँले त्यहाँ गरेको कुरा तपाईँले पाउनुभयो होला कि परमप्रभुको हात इजिकियल माथि पर्यो अनि उहाँले उनलाई परमप्रभुको आत्माद्वारा लानुभयो, हाडै हाड भएको बेसीमा राख्नुभयो, उहाँले उनलाई ती हाडहरूले भरिएको बिचमा तलमाथि लानुभयो र उनले त्यस बेसीको जमिनमा थुप्रै हाडहरू देखे, ती हाडहरू असाध्यै सुकेका थिए। उहाँले इजिकियललाई सोध्नुभयो, हे मानिसको छोरो, के यी हाडहरू फेरि जीवित हुन सक्छन्? इजिकियलले जवाफ दिए, हे परमप्रभु परमेश्वर, यो त केवल तपाईँले मात्र जान्नुहुन्छ। इजिकियलले यसरी जवाफ दिएको छैन कि अवश्य पनि उनीहरू जीवित हुनसक्छ यदि उनीहरूले विश्वास गर्यो भने, सुक्खा हाडहरूले विश्वास गर्न सक्दैन, सुक्खा हाडहरूमा जीवन छैन, सुक्खा हाडहरूले कुनै पनि प्रत्युत्तर जनाउन सक्दैन। यदि सुक्खा हाडहरू जीवित हुनु छ भने इजिकियलले भने जस्तै केवल परमेश्वरले मात्र यो जान्नुहुन्छ, केवल परमेश्वरले मात्र यो गर्न सक्नुहुन्छ। प्रिय, हाम्रो अवस्था ठ्याक्कै त्यस्तै थियो। इजिकियल 37 भने जस्तै हामी पनि एक आशाविहीन तरिकाले हामी असहाय रूपमा हामी हराएको थियौँ, हामी आशाविहीन थियौँ, हामी असहाय थियौँ। सुकेका हाडहरूले हाम्रो प्रतिनिधित्व गर्दछ, हामी मरेका थियौँ, परमेश्वरसँगको हाम्रो सम्बन्ध टुटेको थियो, हामीमा परमेश्वरको जीवनको अभाव थियो। एकजना प्रभुको जन ब्रायन च्यापलले यसरी भन्नुभएको छ कि हाम्रो मुक्तिपूर्व हामी शारीरिक रूपमा जीवित भए तापनि हामी आत्मिक रूपमा मरेका थियौँ, परमेश्वरसँगको जीवन प्राप्त गर्न हामी असक्षम थियौँ, हाम्रो पवित्रताको कमीले हामीलाई पवित्र परमेश्वरसँगको जीवित सम्बन्धको लागि असक्षम बनाइएको थियो। पाप र अपराधमा हामी मरेका थियौँ, हामी आशाविहीन थियौँ, अनि मरेको मानिसले कुनै पनि प्रत्युत्तर जनाउन सक्दैन, मरेको मानिसले सुसमाचारको सत्यतालाई बुझ्न सक्दैन, मरेको मानिसले येशु ख्रिस्टलाई क्रुसमा हेरेर मेरो प्रभु र मुक्तिदाता भनी भन्न सक्दैन। तर बिचरा यो निर्दोष मानिस जसलाई रोमीहरूले मारे भनी भन्न सक्दछ। सो हामी पाप र हाम्रो अपराधमा मरेका थियौँ। हाम्रो अवस्था कस्तो थियो? ठ्याक्कै व्यवहारिकमा कस्तो देखिन्थ्यो? तपाईँले पद 2 र 3 देख्न सक्नुहुन्छ। 2 र 3 यिनैमा संसारको रीति अनुसार आकाशको शक्तिको मालिक अनुसार अनज्ञाकारिताको सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दै थियो। पद 3 तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पुरा गरेर आफ्नो पापमय स्वभावका लालासँग अघि जिउँथ्यौँ र बाँकी मानिस जस्तै हामी स्वभाव अहिले क्रोधका सन्तान थियौँ। पाप र अपराधमा मरेको मानिस संसार शैतान र शरीर अनुसार चल्दछ। 3 कुरा यहाँ पावलले हामीलाई बताउँदछ। संसार शैतान र शरीर, पहिलो संसार अनुसार चल्दछ। पद 2 भन्दछ हामी संसारको रीति अनुसार एकपल्ट चल्दथ्यौँ। हामी पापमा मरेका थियौँ र हाम्रो अभ्यास के थियो? हामी संसारको रीति अनुसार एकपल्ट चल्दथ्यौँ। संसारको मूल्य मान्यता हाम्रो पनि मूल्य मान्यता बनेको थियौँ। हामी पनि एक समय भिडको पछि लागेर भ्रष्टाचार, भन्सुन, घुसपेच, सम्बन्ध विच्छेद, बहुविवाह, गर्भपतन, लिङ्ग परिवर्तन, जातीय छुतवाद, छुवाछुत, भेदभाव जस्ता ख्रिस विरोधक कुराहरूको पछि बिना सङ्कोच लागेका थियौँ। एक समय हामी संसारमा थियौँ र संसारकै भएर हामी जिइरहेका थियौँ। पाप र अपराधमा मरेको मानिस संसार अनुसार चल्दछ र हामी त्यस्तै थियौँ। हामी संसार अनुसार चल्दछ, बिना सङ्कोच, बिना कुनै पछुतो हामीले यी सब कुराहरू गर्दथ्यौँ। दोस्रो, हामी शैतान अनुसार चल्दथ्यौँ। शैतान अनुसार हामी शैतानको दासत्व पनि थियौँ। पद 2 हेर्नुहोस् न, पावल भन्छन् आकाशको शक्तिको मालिक अनुसार जसले शैतानलाई जनाउँदछ अनज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार शैतानलाई जनाउँदछ तिमीहरू एकपल्ट चल्दै थियौ। हामी चल्दथ्यौँ। यो हाम्रो यो प्रेजेन्ट रियालिटी होइन, यो वर्तमानको हाम्रो यो वास्तविकता होइन, यो हाम्रो विगत हो। पावलले विगतको बारेमा भन्दछ, हामी ख्रिस्टमा आउन पहिले, हामी बाँच्न पहिले हामी अनेकाकारिताको सन्दर्भ अहिले काम गर्ने आत्माअनुसार चल्ने गर्दथ्यौँ। यो संसारको शासक शैतान हो। शैतानले पापमा मरेको मानिसलाई आफ्नो बसमा लिँदछ अनि हामी पनि एक समय शैतानको बसमा थियौँ, शैतानको दासत्व पनि थियौँ। तेस्रो, हामी शरीर अनुसार चल्ने गर्थ्यौँ। शरीर अनुसार, शरीरले मासु र हाडलाई नभएर हाम्रो पापमय स्वभावलाई जनाउँदछ। पद 3 भन्दछ तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पुरा गरेर आफ्नो पापमय स्वभावका लालासम्म अघि जिउँथ्यौँ। हामीले हाम्रो शरीरले चाहेको कुराहरू सबै गर्थ्यौँ। हाम्रो शरीरले जे हेर्न चाहन्थ्यौँ हामी त्यही हेर्थ्यौँ। शरीरले जे गर्न चाहन्थ्यो त्यही गर्थ्यौँ। बिना सङ्कोच त्यो हामी गरेरै छाड्थ्यौँ, हामी हेरेरै छाड्थ्यौँ। हामी आत्मनियन्त्रण बिनाको थियौँ। हामीमा कुनै आत्मनियन्त्रण थिएन। हामीले कहिले पनि यसरी सोध्ने गर्दैन थियौँ कि के यसले परमेश्वरको महिमा आउँदछ, डज दिस ग्लोरिफाई गड। हामीले यसरी कहिले पनि सोध्ने गर्दैन थियौँ। तर हाम्रो शरीरले जे माग्छ, हामीलाई जे मन लाग्छ हामी त्यही गर्थ्यौँ। किन? किनकि हामी पाप र अपराधमा मरेका थियौँ। तपाईँको अहिले वर्तमान जीवन यस्तै छ भने सायद तपाईँ अझै पनि पाप र अपराधमा मर्नुभएको छ। यदि तपाईँ अझै पनि शैतान अनुसार, शरीर अनुसार, संसार अनुसार चल्नुहुन्छ भने तपाईँ अझै पनि पाप र अपराधमा मर्नुभएको छ। प्रियहरू, परमेश्वरको वचन बचाउने अनुग्रहपूर्व हामी पापमा मरेका अवस्थामा थियौँ। हामी पाप अभ्यास गर्थ्यौँ र पावल भन्छन् कि बाँकी मानिस जस्तै हामी स्वभावैले, नेचुरली हामी क्रोधका सन्तान थियौँ। हरेक मानिस संसारमा मरेर जन्मेको हुन्छ, मृत अवस्थामा जन्मेको हुन्छ, आत्मिक रूपमा मृत अवस्थामा जन्मेको हुन्छ, परमेश्वरको क्रोध मुनि भएर जन्मदछ हरेक मानिस। आदममा हामी सबैजना पापमा जन्मदछौँ। हस्पिटलमा अथवा घरमा जन्मिने त्यो सानो शिशु पनि शारीरिक रूपमा ऊ जीवित भए तापनि आत्मिक रूपमा ऊ मरेर जन्मेको हुन्छ। परमेश्वरको जीवन बिना ऊ जन्मिएको हुन्छ। हामी सबै पाप स्वभाव लिएर जन्मिन्छौँ, हामी पापमै हुर्किन्छौँ र यदि त्यहाँ परमेश्वरको सार्वभौम अनुग्रह थिएन भने हामी पापमै मर्छौँ र सधैँलाई हामी नाश हुन्छौँ। त्यसकारण प्रिय, हाम्रो खाँचो सम्पन्नतावादी प्रचारकले भने जस्तो धन, स्वास्थ्य, चङ्गाई र समृद्धिको थिएन। पापमा मरेको मानिसले पक्कै पनि सबै कुरा चाहन्छ। वास्तवमा पापमा मरेको मानिसलाई चाहने भनेको धन, स्वास्थ्य, चङ्गाई र समृद्धि हो। तर यसले उसलाई बचाउन सक्दैन। पापमा मरेको मानिसले परमेश्वर बाहेक सबै कुरा चाहन्छ। ऊ सम्पत्ति चाहन्छ, ऊ स्वास्थ्य चाहन्छ, ऊ सम्बन्ध चाहन्छ, जीवनमा उसले सफलता चाहन्छ, तर परमेश्वर चाहँदैन। हाम्रो अवस्था त्यस्तै थियो। हामीले सबै कुरा चाहन्थ्यौँ परमेश्वर बाहेक। मानिसलाई आत्मिक रूपमा अस्वस्थ मात्र देख्नेहरूले जस्तो होइन, देख्नेहरूले सोचे जस्तो हामीलाई आत्मिक चङ्गाईको खाँचो थिएन। सँगैको सम्बन्ध जिउँदो मानिससँग हुन्छ, हामी त मरेका थियौँ। जब तपाईँ स्वास्थ्य र समृद्धिको सुसमाचार प्रचार गर्नुहुन्छ, मरेको मानिसले त्यो कुरामाथि विश्वास गर्दछ, मरेको मानिसले त्यो कुरा पछ्याउँदछ, किनकि पापमा मरेको भनेकै थियो। ऊ परमेश्वर बाहेक केही पनि चाहँदैन। यदि चर्चमा स्वास्थ्य र समृद्धिको प्रचार हुने भने हामीलाई लाग्छ हामीले चाँडै नै अर्को नयाँ ठाउँ खोज्नुपर्ने हुन्छ, किनकि यो हलमा मान्छेहरूको भिड लाग्नेछ। तर जब मानिस बारे बाइबलले वास्तविकताको हामी प्रचार गर्दछौँ, परमेश्वर बारे सत्यता हामी प्रचार गर्दछौँ, मानिसहरू चर्च छोडेर जाँदछ। र म आशा गर्छु तपाईँहरू ती मध्येको नपर्नुहोस्, ती चर्च छोडेर जानेहरू मध्येको नहुनुहोस्। म आशा गर्छु तपाईँहरू सबैजना साँचो क्रिस्चियन हुनुहोस्। तपाईँहरू सबैजना यहाँ केवल सुसमाचार खातिर आउनुभएको छ, आफ्नो पाप देखेर यसपछि लाग्नुभएको छ, त्यो बाहेक अरू तपाईँसँग कुनै एजेन्डा छैन यहाँ। प्रियहरू, हामी पापमा मरेका थियौँ, हामीलाई आत्मिक चङ्गाइ होइन, हामीलाई आत्मिक पुनरुत्थानको खाँचो थियो। बुझ्नुहुँदैछ, हामीलाई आत्मिक चङ्गाइको होइन, हामीलाई आत्मिक पुनरुत्थानको खाँचेको थियो। मरेको मानिसलाई पुनरुत्थान चाहिन्छ, चङ्गाइ होइन। हामी टुटेका मानिसहरू होइनौँ, तर हामी मरेका मानिसहरू थियौँ। हाम्रो आवश्यकता मर्मत होइन, नयाँ जन्म थियो, नयाँ जन्म। वी डिन्ट निड रिपेयर, वी निड रिभर्थ, रिजेनरेसन, नट रिपेयर। तपाईँले बुझ्नुपर्छ, हामी मरेका थियौँ, हामी रोगी थिएनौँ, हामी अस्वस्थ होइन। वी आर नट ब्रोकन पिपल, वी वर डेड पिपल। हामी मरेका मानिस थियौँ, हामीलाई नयाँ जन्म, नयाँ जीवनको खाँचो थियो। र मरेको मानिसलाई कसले जीवन दिन सक्छ, मरेको मानिसलाई कसले जीवित पार्न सक्छ? 1000 भोल्टेजको बिजुलीको झट्काले पनि मृत मानिसलाई जीवित पार्न सक्दैन। ट्राई गरेर हेर्नुहोस्। मरेको मानिसलाई परमेश्वरले बाहेक अरू कुनै पनि कुराले जीवित पार्न सक्दैन। केवल परमेश्वरले मात्र मरेको मानिसलाई, पाप र अपराधमा मरेको मानिसलाई जीवन दिन सक्नुहुन्छ। इजिकेल 37 अध्यायले फेरि विचार गर्नुहोस् न, ती सुक्खा मरेका हड्डीहरू कसरी जीवित भए? परमेश्वरले नि श्वास दिनुभयो, परमेश्वरले नि नसा दिनुभयो, परमेश्वरले नि त्यहाँनिर मासु भरिदिनु भयो, छाला भरिदिनु भयो, परमेश्वरले नि त्यो सुक्खा हड्डीहरूलाई जीवित पार्नुभयो। हामी कसरी जीवित हुन्छौँ? परमेश्वरको अनुग्रहबाट। आजको वचनको दोस्रो बुदा, परमेश्वरले हामीलाई जीवित पार्नु, हामी मरेका थियौँ, हामी असहाय थियौँ, हामी आशाविहीन थियौँ, तर परमेश्वरले हामीलाई जीवित पार्नुभयो। 4 र 5 हेर्नुहोस् न, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो। जसरी लाजरस मरेको, लाजरसले चाहिँ ख्रिस्टले आफ्नो वचनद्वारा चिहान ढोका बाहिर बसेर बोलाएर जीवित पार्नुभयो, लाजरस यीशु ख्रीष्टको त्यो जीवन दिने, नयाँ जीवन दिने, जीवित पार्ने, पुनर्जीवित पार्ने त्यो वचन शक्ति साथ ऊ बाहिर निस्किया। त्यसरी हामी पनि मरेका थियौँ, आशाविहीन थियौँ, हामी असहाय थियौँ, तर परमेश्वरले हामीलाई जीवित पार्नुभयो, परमेश्वरले हामीलाई नयाँ जीवन दिनुभयो, परमेश्वरले हामीलाई आत्मिक रूपमा फेरि जीवित पार्नुभयो। हामी मरेका थियौँ, तर परमेश्वरले हामीलाई जीवित पार्नुभयो। त परमेश्वरले हामीलाई आत्मिक रूपमा किन जीवित पार्नुभयो? उहाँको बचाउने अभिप्राय के थियो? पक्कै पनि हामी बचाउन लागेको भएर होइन। यस प्रश्नको जवाब हामी आशाविहीन मानिसहरूमा हामी पाउँदैनौँ, तर परमेश्वरको कृपालु प्रेममा हामी पाउँदछौँ। पावल भन्छन्, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण हामी पापमा मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो। हामी मरेका, असहाय र आशाविहीन थियौँ, तर परमेश्वरले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो। तर परमेश्वर, बट गड भने यहाँ वाक्यांश प्रयोग गरेको छ, तर परमेश्वर, यो तर परमेश्वर हाम्रो लागि सुसमाचार हो प्रियहरू। यदि यहाँ तर परमेश्वर थिएन भने हामी अझै पनि पापमा र अपराधमा मरिरहेका हुने थियौँ। तर 4 यहाँ तर परमेश्वर आउँदछ, यो हाम्रो निम्ति ठुलो सुसमाचार हो। परमेश्वरले हामीलाई बचाउने इनिसिएटिभ लिनुभयो, उहाँ आफै अग्रसर हुनुभयो, हामी जस्तो अयोग्य पापीहरूलाई परमेश्वर बचाउन अगाडि बढ्नुभयो। कति गलत बुझाइ छ कि मानिसहरूले भन्ने गर्दछन् कि जब परमेश्वरले हामीलाई हाम्रो पाप र हाम्रो अपराधमा मरेको अवस्थामा देख्नुभयो, उहाँले आफैलाई सम्हाल्न सक्नु भएन अनि उहाँले हामीलाई बचाउन अगाडि बढ्नुभयो। परमेश्वर को लागि हामी एकदमै महत्त्वपूर्ण छौँ, त्यस कारण परमेश्वर हाम्रो हामीलाई बचाउन अग्रसर हुनुभयो। तर बाइबलले त्यसो भन्दैन, बाइबलले त्यसो भन्दैन। परमेश्वर हामीलाई बचाउनलाई उहाँ बाध्य हुनुहुन्थेन। परमेश्वरलाई आकर्षित गर्ने हामीसँग कुनै त्यस्तो गुणहरू थिएन, परमेश्वरलाई मोहित पार्ने हामीसँग त्यस्तो कुनै चिजै थिएन, हामी अयोग्य थियौँ, तर पनि परमेश्वरले हामीलाई बचाउनु भयो। हामी इम्पोर्टेन्ट भएर होइन, हामी महत्त्वपूर्ण व्यक्तिहरू भएर होइन, तर परमेश्वर अनुग्रही हुनुभएको कारणले गर्दाखेरि, बिकज गड इज ग्रेसियस। ब्रायन च्यापल फेरि पनि भन्नुहुन्छ, परमेश्वरको निस्वार्थ प्रेमको यो सुन्दर सत्यता सुसमाचारको मुटु हो, जुन हाम्रो लागि सबैभन्दा प्रिय तब लाग्छ जब परमेश्वरको अनुग्रहद्वारा हामीले हाम्रो आफ्नै कमजोरीलाई यति स्पष्ट रूपमा देख्छौँ कि हामी जान्दछौँ कि हामी परमेश्वरको प्रेमलाई आकर्षित गर्ने कुनै पनि कुरा थिएन। के हलमा कोही त्यस्तो व्यक्ति जसले भन्न सक्दछ कि परमेश्वरले मलाई यसकारण बचाउनु भयो किनकि म इम्पोर्टेन्ट छु? को भन्न सक्नुहुन्छ? म परमेश्वरलाई एकदमै एट्र्याक्टिभ छु, म बेरर छु, म असल छु, ठिक छु, परमेश्वरले म जस्तै मान्छेलाई त प्रेम गर्नुहुन्छ, परमेश्वरले म जस्तै मान्छेलाई त बचाउनुहुन्छ भनेर भन्न सक्ने कोही हुनुहुन्छ यहाँ? आफ्नो योग्यताको दाबी गर्ने कोही हुनुहुन्छ यहाँ? हामी कोही पनि त्यो दाबी गर्ने हामी साहस गर्दैनौँ। परमेश्वरलाई आकर्षित गर्ने हामीसँग कुनै पनि चिज थिएन, परमेश्वरको न्यायलाई मात्र आकर्षित गर्ने चिज थियो हामीसँग, त्यो हाम्रो पाप, हाम्रो विद्रोह, हाम्रो पाप र विद्रोहले परमेश्वरको न्यायलाई मात्र एट्र्याक्ट गरिरहेको थियो, परमेश्वरको अनुग्रहलाई होइन। तर परमेश्वरले हामीमाथि कृपा गर्नुभयो। उप्रियहरू, यदि तपाईँ यसरी सोचिराख्नु भएको छ भने, जब तपाईँ आफ्नो विगतको जीवनलाई निहाल्नुहुन्छ, कहिलेकाहीँ हामी निहाल्ने गर्छौँ होइन, जब तपाईँ आफ्नो विगतको जीवनलाई निहाल्नुहुन्छ र आफ्नो अपराधहरू, आफ्नो पापहरू तपाईँले आफ्नो सामु छर्लङ्ग देख्नुहुन्छ, आफ्ना असफल प्रेम सम्बन्धहरू जसलाई तपाईँले जससँग तपाईँले जीवन भविष्य देख्नुभएको थियो, अचानक त्यो सम्बन्ध टुट्दछ, जब तपाईँ आफ्नो सम्बन्ध विच्छेदमा अन्त भएका आफ्नो विवाहहरूलाई विचार गर्नुहुन्छ, कुलतमा बर्बाद भएका ती वर्षलाई तपाईँ ध्यान दिनुहुन्छ, अनैतिक हरकतहरू, धोकाहरू, तब हामी सोच्न पुग्दछौँ कि परमेश्वरले म जस्तो पापीलाई कसरी प्रेम गर्न सक्नुहुन्छ? हाउ क्यान गड लभ मी? परमेश्वरले मलाई पक्कै पनि प्रेम गर्नुहुन्न, किनकि जब म मेरो विगतलाई विचार गर्छु म प्रेम गर्न लायकको छैन, पवित्र परमेश्वरले मलाई प्रेम गर्न सक्नुहुन्न। उपरि तपाईँ यदि यसरी सोचिराख्नु भएको छ भने, फेरि पनि परमेश्वरको वचनले के भन्दछ एकपल्ट सुन्नुहोस्। हामी हाम्रा पाप र अपराधहरू मरेको थियौँ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण हामी पापमा मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो। हाम्रो अयोग्यताको बावजुद पनि परमेश्वरले हामीलाई प्रेम गर्नुभयो। हो, उहाँको न्याय अनुसार तपाईँ र मैले परमेश्वरको प्रेम पाउन नपर्ने हो, तर पनि उहाँले हामीलाई प्रेम गर्नुभयो। र हाम्रा पापमा र हामी पापमा अपराधमा मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो। उहाँले हामीलाई हाम्रा पापहरूमा मरेको अवस्थामा छोड्नु भएन, तर उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो। त्यस कारण पिता प्रियहरू, जब तपाईँलाई तपाईँको विगतको पापले सताउँदछ, त्यतिखेर तपाईँ सुसमाचारमाथि मनन गर्नुहोस्। सुसमाचारमाथि मनन गर्नुहोस्, यस, म अयोग्य नै छु, म अयोग्य हुँ, त्यस कारण मलाई येशु चाहिन्छ, म योग्य, म सिद्ध, म असल मानिस भएको भए, म नटुटेको मानिस, म सिद्ध मानिस भएको भए मलाई ख्रिस्ट चाहिने थिएन। मेरो विगत यस्तै छ, म वर्तमानमा पनि म सङ्घर्ष गर्छु र भविष्यमा पनि म सङ्घर्ष गर्छु, म पापी हुँ, म एकदम अयोग्य मानिस हुँ, त्यस कारण त ख्रिस्ट मेरो निम्ति मर्नुभयो। प्रेरित ख्रिस्टले तपाईँको निम्ति के गर्नुभएको छ त्यसबारे तपाईँ ध्यान दिनुहोस्। हो, हामी पापमा मरेका थियौँ, पापमा मरेका थियौँ, अनि हामी पापमा मरेको समयमा हामी सैतान शरीर र संसार अनुसार हामी चल्दथ्यौँ। तपाईँको विगत र विगतको त्यो दिनहरूले ती पापहरूले हामीलाई त्यही कुरा देखाउँदछ कि जब हामी फर्केर हेर्छौँ म पापमा मरेका थिएँ, त्यो मेरो अवस्था त्यस्तो थियो, तर अब त्यो हाम्रो वास्तविकता होइन, त्यो हाम्रो वर्तमान होइन। त्यसकारण जब शैतानले जब तपाईँलाई तपाईँको विगतको पापहरू तपाईँको मन मगजमा तपाईँको मस्तिष्कमा ल्याइदिन्छ, प्रियहरू सुसमाचारलाई ध्यान दिनुहोस्, परमेश्वरको वचनलाई ध्यान दिनुहोस्, ख्रिस्टको क्रुसलाई तपाईँले विचार गर्नुहोस्। यस, हामी मरेका थियौँ तर परमेश्वरले हामीलाई जीवित पार्नुभयो। अब हामी मरेका छैनौँ तर जीवित छौँ, हामी मृतकबाट जीवनमा परिवर्तन भइसकेका छौँ। र यसको प्रमाण हामीले अरू ठाउँमा खोजिराख्नु पर्दैन। तपाईँ किन येशु ख्रिस्टमा येशु ख्रिस्टलाई मेरो प्रभु र मेरो मुक्तिदाता पनि भन्नुहुन्छ? तपाईँ किन आफ्नो पापलाई गम्भीर रूपमा लिनु थाल्नु भएको छ? तपाईँ किन अब उपरान्त पापसँग शान्तिमा बस्न सक्नुहुन्न? तपाईँ किन परमेश्वर अरू मानिसहरूलाई प्रेम गर्न सुरु गर्नुभयो? किन तपाईँ अब मरेको अवस्थामा हुनुहुन्न? किन यो सबै कुराहरू? किनकि तपाईँ र म जीवित भएका छौँ, परमेश्वरले हामीलाई जीवित बनाउनु भएको छ, ख्रिस्टसँगको एकताद्वारा अब तपाईँ आत्मिक रूपमा जीवित पारिनु भएको छ, अब तपाईँ नयाँ मानिस बन्नुभएको छ, तपाईँ अब उसो संसार शैतान र शरीरको वशमा हुनुहुन्न, तपाईँ अब पुनरुत्थानको शक्तिमा जिउनुहुन्छ। क्रिस्चियनहरू, यो हाम्रो नयाँ पहिचान हो, यो हाम्रो नयाँ परिचय हो। तपाईँ अब मरेको हुनुहुन्न तर जीवित हुनुहुन्छ, कारण ख्रिस्ट जीवित हुनुहुन्छ। ख्रिस्टसँगको एकताद्वारा तपाईँ मृत्युबाट जीवनमा प्रवेश गरिसक्नु भएको छ। हामी ख्रिस्टमा हुनेहरू आत्मिक रूपमा पुनरुत्थान भएका छौँ, आत्मिक रूपमा पुनरुत्थान भएका छौँ। आत्मिक रूपमा मरेको मानिस पुनर्जीवित हुनु नै आत्मिक पुनरुत्थान हो। हामी आत्मिक रूपमा मरेका थियौँ, हामी जीवित भएका छौँ, यसकर्त हाम्रो आत्मिक पुनरुत्थान भएको छ। त्यति मात्र होइन, तपाईँ केवल आत्मिक रूपमा पुनरुत्थान मात्र हुनुभएको छैन तर आत्मिक रूपमा स्वर्गमा अन्य मानिसहरूसँग बसालिनु भएको छ। पछले भन्दछ र उहाँसँग हामीलाई उठाउनुभयो अनि स्वर्गीय स्थानहरूमा ख्रिस्ट येशूसँग बसाल्नुभयो। तपाईँ अहिले यतिखेर आत्मिक रूपमा स्वर्गमा अरू विश्वासीहरूसँग हुनुहुन्छ, शारीरिक रूपमा हामी यहाँ छौँ, हाम्रो आत्मिकको पुनरुत्थान भइरहेको छ। र तपाईँ अहिले आत्मिक रूपमा जहाँ हुनुहुन्छ त्यहाँ एक दिन तपाईँ भौतिक रूपमा पनि हुनेछ, भौतिक रूपमा हामी शरीरमा त्यहाँ पुग्नेछौँ। ख्रिस्टको पुनरागमनसँगै आत्मिक पुनरुत्थान हुने हामी सबैको शरीर शारीरिक हाम्रो शारीरिक पुनरुत्थान पनि हुनेछ र त्यहाँ परमेश्वरको अनुग्रहको प्रशंसा गर्दै हामी युग युगसँग रहनेछौँ। त्यो हाम्रो मुक्तिको अन्तिम लक्ष्य हो। हामी पापमा मरेका थियौँ, परमेश्वरले हामीलाई अनुग्रह गर्नुभयो, उहाँले हामीलाई मरेको अवस्थामा छाड्नु भएन तर जीवित पार्नुभयो। ख्रिस्टसँग एकताद्वारा हामीलाई फेरि उहाँले पुनर्जीवित पार्नुभएको छ, हाम्रो आत्मिक पुनरुत्थान भएको छ, एक दिन शारीरिक पुनरुत्थान हुनेछ। र अहिले हामीले गाउने अनुग्रहको प्रशंसाको गीत युग युगसम्म जारी रहनेछ। त्यही भएर पद सातले भन्दछ, यो चाहिँ ख्रिस्ट येशूमा हामीप्रति भएको उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। सो परमेश्वरको अनुग्रहको प्रशंसाको अन्त हुने छैन। प्रिय, तपाईँलाई थाहा छ हामी किन अनुग्रहको गीतहरू गाउँछौँ, हामी किन अनुग्रहको गीतहरू गाउँछौँ? किनभने अनुग्रहको गीत गाउनकै लागि हामी अनुग्रहद्वारा बचाइएका छौँ। यदि मुक्ति हाम्रा कामहरू, हाम्रो निर्णय, हाम्रो क्षमतामा आधारित थियो भने हामीले अचम्मको अनुग्रह भने गाउन आवश्यक पर्दैन थियो। पावलले कुरा बुझेका छन्, त्यसकारण उनले 8 र 9 पदमा हामीले मुक्ति पाउनुको कारणलाई दोहोऱ्याउँदछन्। सो हामी मरेका थियौँ, परमेश्वरले हामी जीवित पार्नुभयो, तर किन यसको कारण पावलले हामीलाई पद 8 र 9 बताउँदछन्। किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको दान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। हामी मरेका थियौँ तर हामी जीवित भएका छौँ, र यो सब परमेश्वरको अनुग्रहले गर्दाखेरि, केवल परमेश्वरको अनुग्रहको कारणले गर्दाखेरि हो। हिजो आज अनुग्रह शब्द एकदमै गलत बुझिने गरेको छ, गलत अभ्यासमा आएको छ। यो अनुग्रह शब्द धेरै दुरुपयोग भएको छ। अनुग्रहलाई पैसा अथवा अनुग्रहलाई समृद्धि अथवा अनुग्रहलाई चङ्गाईको रूपमा व्याख्या गरिएको छ। तर प्रियहरू ध्यान दिएर सुन्नुहोस्, अनुग्रह पैसा होइन, अनुग्रह समृद्धि होइन, अनुग्रह चङ्गाई होइन, अनुग्रह वस्तु होइन, अनुग्रह खरिद गर्न मिल्दैन। होसियार हुनुहोस्, फेसबुक युट्युबमा तपाईँले भेट्नुहुने प्रचारकहरूदेखि जसले अनुग्रह इजिकल टु होइन इक्वल्स पैसा समृद्धि स्वास्थ्य भनी भन्दछन्, मह बाइबलले अनुग्रहलाई त्यसरी व्याख्या गर्दैन। अनुग्रह एकजना प्रभुको जन जोन पाइपरको अनुसार उहाँले यसरी परिभाषित गर्नुहुन्छ कि तपाईँ यसको अयोग्य हुँदाहुँदै पनि तपाईँलाई भलाइ गर्ने परमेश्वरको हृदय नै अनुग्रह हो। तपाईँ अयोग्य हुँदाहुँदै पनि तपाईँलाई भलाइ गर्ने परमेश्वरको हृदय नै अनुग्रह हो, यो पैसा होइन। यसलाई शारीरिक अर्थमा यसलाई लिन मिल्दैन। हामी ख्रिस्टको योग्यको थिएनौँ प्रियहरू, हामी पाप क्षमाको योग्यको थिएनौँ, हामी धर्मी ठहरिन योग्यको थिएनौँ, हामी बचाइन योग्यको थिएनौँ, हामी ख्रिस्ट पापको क्षमा धर्मीकरण मुक्तिको अयोग्य हुँदाहुँदै पनि परमेश्वरले हामीलाई सफथोक दिनुभयो, यो अनुग्रह। तपाईँलाई मैले सोचेँ भन्दा बेसी छ अनुग्रह। एसएलसीको जमाना तपाईँलाई थाहा छ, अहिले एसएससी एसइईमा परिणत भएको छ। तपाईँलाई मानिलिउँ, मलाई जस्तै गणित विषय साह्रै गाह्रो लाग्थ्यो, उत्तीर्णाङ्क 32 थियो तर तपाईँले केवल 28 अङ्क मात्र ल्याउनु भयो, 4 अङ्क मात्र पुगेको थिएन। र तपाईँको गणित शिक्षकले तपाईँलाई 4 अङ्क थपिदिएर उत्तीर्ण गराइदिनु भयो, र तपाईँको मित्रहरूले तपाईँलाई सोध्छन्, ओए त पास भइस्, र तपाईँ यसरी जवाब दिनुहुन्छ, भयो यार ग्रेस मार्कले गर्दा, ग्रेसले गर्दा। त प्रियहरू, बाइबलको अनुसार अनुग्रह त्यो ग्रेस मार्कभन्दा बेसी छ, त्यो ग्रेस मार्कभन्दा बेसी छ। 28 अङ्क ल्याउनेलाई 4 अङ्क थपिदिनु अनुग्रह भनिँदैन, यद्यपि हामी त्यो भन्ने गर्थ्यौँ, तर 0 अङ्कको बावजुद पनि यदि तपाईँ 33 अथवा 32 पाउनुहुन्छ भने त्यो साँचो अनुग्रह हो। अनुग्रह सहयोगी हात होइन, हेल्पिङ ह्यान्ड छैन। तपाईँ आफ्नो तर्फबाट कोसिस गरिरहनु भएको छ र परमेश्वरको तर्फबाट उहाँले थप तपाईँलाई सहायता गर्नुहुन्छ, त्यो अनुग्रह होइन। अनुग्रह यो हेल्पिङ ह्यान्ड छैन, अनुग्रह सहयोगी हात होइन, अनुग्रह बचाउने हात हो, सेभिङ ह्यान्ड। एकजना प्रभुको जन माइकल रिभ्स भन्नुहुन्छ, परमेश्वरको अनुग्रह रेड बुल होइन जसले तपाईँलाई थप शक्ति दिन्छ। हाम्रो समाजमा एउटा भनाइ निकै प्रचलित छ, भगवान्ले पनि आफ्नो तर्फबाट कोसिस गर्नलाई मद्दत गर्ने रहेछन्। तर प्रियहरू, यो साँचो हुँदै होइन। यसको ठिक विपरीत, परमेश्वरले कोसिस नगर्नेहरूलाई बचाउनुहुन्छ, परमेश्वरले असहायहरूलाई बचाउनुहुन्छ। तपाईँ र म असहाय थियौँ, परमेश्वर हामीलाई बचाउनु भयो। आफ्नो तर्फबाट कोसिस गर्नेलाई, आफ्नो तर्फबाट प्रयास गर्नेहरूलाई परमेश्वरले बचाउनुहुन्न। God does not help those who help themselves. God saves those who cannot help themselves. God saves the helpless. त्यति मात्र होइन, परमेश्वरले केवल असहायलाई बचाउनुहुन्न, परमेश्वरले शत्रुहरूलाई बचाउनुहुन्छ। हामी उहाँका शत्रुहरू थियौँ, हामी बिचारा रोडको एउटा सडकको गल्लीमा एकदम असहाय अवस्थामा छाडिएका मानिसहरू जस्तो थिएनौँ, हामी निर्दोष थिएनौँ, हामी त विद्रोही प्रजा थियौँ। हाम्रो असहायपनले हाम्रो निर्दोषता साबित गर्दैन, परमेश्वरको सामु हामी केवल असहाय मात्र थिएनौँ, तर हामी दोषी पापी थियौँ, हामी विद्रोहमा पाप र अपराधमा मरेका थियौँ। हामीले परमेश्वर बाहेक सबै कुरा चाहन्थ्यौँ, परमेश्वर बाहेक हामी सबै कुराको पछि लाग्न हामी तयार थियौँ। र परमेश्वरले जब हामीलाई उहाँको अनुग्रह बिना, यदि परमेश्वरको सुसमाचार हामी कहाँ आउँछ भने त्यो सुसमाचारलाई हामी मूर्ख ठान्दछौँ, र सुसमाचार प्रचार गर्नेहरूलाई हामी पक्कै पनि घृणा गर्ने गर्थ्यौँ, जसरी आज तपाईँ मलाई मानिसहरूले गर्ने गर्छन्, होइन र परमेश्वरको अनुग्रह थिएन भने ख्रिस्ट हाम्रो लागि एक पागल, एक मूर्ख मानिसमा सीमित हुनुहुने थियो, यदि परमेश्वरको अनुग्रह थिएन भने। तर प्रियहरू, हामी दोषी पापी छँदै, हामी शत्रु छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो। ख्रिस्ट केवल निर्दोष एउटा दुखी असहाय पीडित पापीहरूलाई बचाउन आउनुभएको होइन, तर ख्रिस्त शत्रुहरूलाई बचाउन आउनुभएको, परमेश्वरका क्रोधका सन्तानलाई बचाउन। परमेश्वर हामीसँग रिसाउनु भएको थियो एक समय, परमेश्वर हामीप्रति क्रोधित हुनुहुन्थ्यो, किनकि परमेश्वर क्रोधलाई हामीले उस्काएका थियौँ, किनकि हामीले परमेश्वरको विरुद्धमा पाप गरेका थियौँ, हामीले विद्रोह गरेका थियौँ, हामी सबै जन्मिँदै पापमा जन्मेका थियौँ, परमेश्वरको न्यायमुनि जन्मेका थियौँ, परमेश्वरको व्यवस्थालाई घृणा गर्दै जन्मेका थियौँ, परमेश्वरको सामु हामी शत्रुहरू थियौँ, हामी नरकको योग्यको थियौँ। हाम्रो स्वतन्त्र इच्छाले हामीलाई नर्क लाँदै थियो, तर परमेश्वरले हस्तक्षेप गर्नुभयो, परमेश्वरले अनुग्रह देखाउनु भयो, र ख्रिस्ट हामी शत्रु छँदै, हामी असहाय छँदै, हामी पापमा छँदै, हामी कमजोर छँदै, आशाबिन हुँदै हाम्रो लागि क्रुसमा मर्नुभयो, त्यो परमेश्वरको अनुग्रह हो प्रियहरू, परमेश्वरको अनुग्रह हो। यो केवल परमेश्वरको अनुग्रहको विषयमा हो, हामी केवल परमेश्वरको अनुग्रहबाट विश्वासद्वारा बचाएका थियौँ, कर्महरूद्वारा होइन। यदि कर्महरूद्वारा हामी बचाएको थियौँ भने हामी घमण्ड गर्ने थियौँ, तर होइन, हाम्रो मुक्ति परमेश्वरबाटको दान हो, इट्स अ गिफ्ट, यो उपहार हो। हामीले विश्वासको बारेमा कुरा गऱ्यौँ, हामीले अनुग्रह बारेमा कुरा गरिरहेको थियौँ, कुरा गरिरहेका छौँ, र अनुग्रहको बारेमा हामीले कुरा गर्दाखेरि केवल अनुग्रह केवल विश्वास भनिरहेको छौँ। त्यसो भए के हाम्रो जीवनमा कामको कुनै अर्थ छैन? के असल कामको कुनै अर्थ छैन? त्यसको कुनै स्थान छैन? बाइबलले हामीलाई पक्कै पनि यसको बारेमा बताउँदछ। पद दसमा किनकि हामी असल कामहरूको निम्ति ख्रिस्ट येशूमा सिर्जना गरेको उहाँको हातका सिप हौँ, हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाट ती तयार गर्नुभएको थियो। हामी हाम्रो असल कामहरूद्वारा हामी मुक्ति पाउँदैनौँ, तर हामीलाई परमेश्वर अनुग्रह गर्नुहुन्छ, हामी बाँच्छौँ, अनि परमेश्वरले पहिलेबाटै तयार गर्नुभएको त्यो असल कामहरू हामी गर्छौँ। असल कामले हाम्रो जीवनमा हाम्रो मुक्तिमा कुनै पनि योगदान पुर्याउँदैन, तर असल कामहरू हामी साँचो ख्रिस्टियनको जीवनमा देखिँदछ। त्यही भएर पद दसले हामीलाई त्यही कुरा बताउँदछ, हामीलाई त्यो गर्नुपर्छ असल कामहरू, किनकि त्यसको निम्ति हामी पहिलेबाटै सृजना भइएका हौँ, गरिएका मानिसहरू हौँ। सुप्रियहरू, अन्तिममा यो प्रश्नसँगै म तपाईँलाई फेरि छाड्न चाहन्छु। जब तपाईँले सुसमाचार सुन्नुभयो, तपाईँले ख्रिस्टमा किन विश्वास गर्नुभयो तर तपाईँको मित्रहरूले गरेनन्? मलाई लाग्छ, म आशा गर्छु कि तपाईँलाई यसको उत्तर थाहा छ, यसको सही उत्तर थाहा छ, त यसको सही उत्तर तपाईँले बताउनुहुनेछ। फ्रीहरू, हामीले विश्वास गर्न पहिले, यसुलाई पछ्याउने निर्णय लिन पहिले, परमेश्वरले हामीलाई उहाँको आत्माद्वारा नयाँ जन्म दिनुभएको छ, हाम्रो हृदयलाई उहाँले नयाँ बनाउनुभयो, अनि हामी जोन न्युटनसँगै भन्न सक्छौँ, गाउन सक्छौँ, अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो, म हराएको थिएँ अब पाइएको छु, म अन्धो थिएँ देख्ने भएको छु। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ।